यो रेडियो नेपाल हो। अब विनिता चौधरीबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। प्रतिनिधि सभामा प्रतिपक्षी सांसदहरूले विरोध र नाराबाजी जारी राखेपछि बैठक आधा घण्टाका लागि स्थगित। पश्चिम एशियामा शत्रुता कम गर्न तथा गाजामा युद्ध विराम गर्न G7 राष्ट्रका नेताहरूद्वारा आह्वान। र त्रिकोणात्मक 2020 अन्तर्राष्ट्रिय श्रृंखलाको दोस्रो खेलमा आज नेपालले स्कटल्याण्डसँग सामना गर्दै। अब समाचार विस्तारमा। प्रतिनिधि सभा बैठक आधा घण्टाका लागि स्थगित भएको छ। प्रतिनिधि सभा बैठकमा आज पनि राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरूले विरोध र नाराबाजी जारी राखेपछि सभामुख देवराज घिमिरेले बैठक आधा घण्टाका लागि स्थगित गर्नुभएको हो। बैठक शुरू हुनसाथ राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद चन्दा कार्कीले समय माग गरी भिजिट भिसा प्रकरणमा सरकार मौन बसेको भन्दै छानबिनका लागि उच्च स्तरीय छानबिन समिति बनाउन माग गर्नुभयो। त्यसपछि सभामुख घिमिरेले नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेलाई बोल्न समय दिएपछि घिमिरेले नियमापत्ति गर्दै संसदमा मर्यादित बन्नुपर्ने विषयमा ध्यान आकर्षण गराउनुभयो। बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदहरूले उठेर भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा र छानबिन समितिको माग गर्दै विरोध जारी राखेपछि सभामुख घिमिरेले आधा घण्टाका लागि बैठक स्थगित गर्नुभएको हो। पहिरोका कारण नारायणगढ़ मुगलिन सड़क खण्ड अवरूद्ध बनेको छ। इलाका प्रहरी कार्यालय मुगलिनका प्रमुख प्रहरी निरीक्षक प्रतीक सिंहका अनुसार आज मध्याह 12 बजे इक्षा कामरा गाउँपालिका 6 तुइन खोलामा सुक्खा पहिरो खसेर सड़क अवरूद्ध बनेको हो। उहाँका अनुसार अहिले सड़क विभागको मेसिन प्रयोग गरी पहिरो हटाउने काम भइरहेको छ। पहिरो हटाउन 2 घण्टा बढ़ी लाग्न सक्ने प्रहरी निरीक्षक सिंहले बताउनुभयो। कानून न्याय तथा संसदीय मामिला मन्त्री अजय कुमार चौरसियाले कानून व्यवसाय परिषद दोस्रो संशोधन विधेयक 2081 सरोकार भएकाहरूसँगको पर्याप्त छलफलपछि मात्र विधेयकलाई पूर्णता दिनुपर्नेमा जोड़ दिनुभएको छ। प्रतिनिधि सभा कानून न्याय तथा मानव अधिकार समितिको आजको बैठकमा सो विधेयकमाथि संशोधन प्रस्ताव प्रस्तुत गर्नुभएका सदस्यसँगको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै सरोकार भएका विज्ञको सुझावका आधारमा मात्र विधेयकलाई अगाडि बढ़ाउने बताउनुभयो। नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले कानून व्यवसाय परिषद विधेयकमा महिलाको सहभागितासँगै सूचना तथा संचार प्रविधिलाई समावेश गर्नुपर्ने माग गर्नुभयो। सांसदहरू प्रतीक्षा तिवारी, ध्रुव बहादुर प्रधान, रामकुमार राई र जीवन परियारले विधेयकका अव्यवहारिक पक्षलाई संशोधन गर्नुपर्नेमा जोड़ दिनुभयो। नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भिजिट भिसा अहिलेको मात्र समस्या नभएको बताउनु भएको छ। प्रेस सेन्टर चितवनले आज दाहाल निवास शिवनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले भिजिट भिसा समस्या 2064 सालदेखि भएको र यस मुद्दामा छानबिन तथा नीतिगत सुधार गर्नुपर्ने बताउनुभयो। अध्यक्ष प्रचण्डले बजेट पारित गर्नुपर्ने, संघीय निजामती सेवा ऐन र विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने, शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्नुपर्ने लगायतका जिम्मेवारी बोधका साथ 30 दिनभित्र छानबिन समिति बनाउने शर्तमा संसदको अवरोध खुलाउन सहमति गरिएको स्पष्ट पार्नुभयो। वन तथा वातावरण मन्त्री ऐन बहादुर शाही ठकुरीले गत जेठमा काठमाडौँमा सम्पन्न सगरमाथा सम्वादका निष्कर्षलाई कार्यान्वयन गर्न सरकार कार्ययोजना बनाई अघि बढ़ेको बताउनु भएको छ। आज काठमाडौँमा आयोजित पोस्ट सगरमाथा सम्वादको उद्घाटनमा उहाँले सम्वादको 25 बुँदे सगरमाथा आह्वान कार्यान्वयन गर्न सबैसँग समन्वय गरी अघि बढ़ेको जानकारी दिनुभयो। कार्यक्रममा राष्ट्रसभाको राज्यका निर्देशक सिद्धान्त नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समिति संयुक्तका सभापति ठाकुर प्रसाद गैरेले संवाद मार्फत नेपालले जलवायुले हिमालमा पारेको असर विश्व सामु ध्यान आकर्षण गराउन सफल भएको उल्लेख गर्नुभयो। भोजपुरको रामप्रसाद राई गाउँपालिकाका किसानहरू पछिल्लो समय व्यावसायिक कफी खेतीतर्फ आकर्षित हुन थालेका छन्। वातावरणीय कानून अनुकूलता, बजारको मागसँगै स्थानीय तथा प्रदेश सरकारले प्रोत्साहन कार्यक्रम सञ्चालन गरेसँगै त्यहाँका किसान कफी खेतीतर्फ आकर्षित हुन थालेका हुन्। भोजपुरबाट संवाददाता गणेश विष्टको रिपोर्ट।
भोजपुरको रामप्रसाद राई गाउँपालिका खोक्सीका किसान व्यावसायिक कफी खेतीतर्फ आकर्षित हुन थालेका छन्। मकै आलु जस्ता परम्परागत बालीमा निर्भर रहेका किसानहरू हाल आयमूलक र निर्यातमूलक खेतीमा उन्मुख हुन थालेका हुन्। खोक्सी कफी खेतीका लागि उपयुक्त भूगोल हुनुका साथै अन्य बालीको तुलनामा कफीबाट राम्रो आमदानी लिन सकिने स्थानीय किसानको भनाइ छ। यहाँ करिब 22 रोपनी क्षेत्रफलमा 2200 कफीको बिरुवा विस्तार गर्न लागि स्थानीय किसान मनोज राईले बताउनुभयो।
हामीले 2200 बिरुवा रोप्ने हो, 22 रोपनी जग्गामा रोप्ने प्लानमा चाहिँ हामी छ।
खोक्सी कफी खेतीका लागि भौगोलिक रूपमा उर्वर भूमि रहेकाले प्राथमिकताका साथ काम गरिरहेको वडा कार्यालयले जनाएको छ। विशेष गरेर युवा पुस्तालाई परम्परागत कृषि भन्दा व्यावसायिक कफी खेतीतर्फ आकर्षित गर्न वडाको पहलमा सहकारी मार्फत सामूहिक खेतीको शुरूआत गरिएको वडा अध्यक्ष बाजकुमार राईले बताउनुभयो। कृषिमा आत्मनिर्भर बनाउने उद्देश्यका साथ विभिन्न प्रोत्साहनका कार्यक्रम सँगै कफी खेतीको शुरूआत गरिएको उहाँको भनाइ छ।
यहाँको कृषकहरूलाई कफी खेतीको एउटा सम्भावना भएको हुनाले कफी खेती गर्नको लागि चाहिँ हामीले अहिले प्रोत्साहन गरिरहेका छौँ। हाम्रै पहलकदमीबाट प्रदेश सरकारले 7 लाख चाहिँ बजेट लिएर कफी खेती प्रवर्धन कार्यक्रम शीर्षकमा चाहिँ अहिले यहाँनिर सामूहिक रूपमा एउटा गुराँस कृषि सहकारी संस्था मार्फत यहाँका कृषकहरूलाई कफी खेतीमा हामीले अगाडि बढाइरहेको।
कोशी प्रदेश सरकारको 7 लाख लागत साझेदारीमा यहाँ सामूहिक कफी खेतीको शुरूआत गरिएको हो। गणेश विष्ट, रेडियो नेपाल, भोजपुर।
हेलो,
के गर्दैछौ?
हाम्रो बिहेको सपिङको लागि आएको नि बाबा मम्मीसँग। बाबा मम्मी यति हुनुहुन्छ के सोच्नुहुन्छ होला उहाँले? मलाई त कस्तो लाज लाग्छ, भरे राति बोलौँ न ल।
अहिले फ्री वाइफाई छ क्या अफिसमा, बुझ न, भरे कसरी गर्नु?
मेरो हुनेवाला श्रीमानज्यूलाई यति पनि थाहा छैन कि क्या हो? एनटीसी को अनलिमिटेड नाइट भोइस प्याक राति 10 बजेदेखि बिहान 6 बजेसम्म।
अब रात तपाईँको नेपाल टेलिकम राष्ट्रको संचार।
विज्ञापन अघि प्रस्तुत गर्यौं किसान व्यावसायिक कफी खेतीतर्फ आकर्षित सम्बन्धी भोजपुर संवाददाताको रिपोर्ट। अब अन्य समाचार। कञ्चनपुरका दुई पालिकाका घर पालुवा चौपायामा खोरेत रोग सार्ने सेरोटाइप ए भाइरस फेला परेको छ। शुक्ला फाँटा नगरपालिका र लालझाडी गाउँपालिकामा चौपायामा खोरेत सार्ने भाइरसको नमूना जाँच गर्दा संक्रमण फेला परेको हो। 3 वर्षपछि खोरेत सार्ने सेरोटाइप ए को भाइरस फेला परेको पशुपक्षी रोग अन्वेषण प्रयोगशाला धनगढ़ीका वरिष्ठ पशु चिकित्सक नरेश प्रसाद जोशीले बताउनुभयो। 3 वर्ष अघिसम्म चौपायामा खोरेत सार्ने यो भाइरस नदेखिएको उल्लेख गर्दै उहाँले यो विषाणुजन्य संक्रमणबाट खुर फट्टा चौपायामा देखिने गरेको जानकारी दिनुभयो। बाँके राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रका विद्यालयहरूमा अध्ययनरत विद्यार्थीहरूलाई वन्य जन्तुको जोखिमबाट जोगाउन सचेतना अभियान शुरू गरिएको छ। निकुञ्ज वरपरका बस्तीहरूमा वन्य जन्तुको आगमन बढेसँगै मानव वन्य जन्तु द्वन्द बढ्दै गएको हो। बाँकेबाट संवाददाता सरला सुवेदीको रिपोर्ट।
बाँकेमा विद्यालयका विद्यार्थीहरूलाई वन्य जन्तुको जोखिमबाट सुरक्षित राख्न पहल शुरू भएको छ। बाँके राष्ट्रिय निकुञ्ज मा वन्यजन्तुको संख्या बढेसँगै देखिएको जोखिम हटाउन सचेतनामूलक कार्यक्रम अघि बढाएका हुन्। बाँके राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रभित्र रहेका विद्यालयका विद्यार्थीहरूलाई वन्यजन्तुको आनी बानी र वन्यजन्तु र मानव बीचको सह अस्तित्व कायमका लागि विद्यार्थीको भूमिकालाई प्रभावकारी बनाउन थालिएको बाँके राष्ट्रिय निकुञ्जका प्रमुख वीरेन्द्र प्रसाद कडेलको भनाइरहेको छ।
वन्यजन्तु र मानव बीचको सम्बन्धता कसरी बढाउन सक्छ भन्ने विषयमा छलफल गर्यो। विद्यार्थी भाइ बहिनीहरूलाई मानव र वन्यजन्तु तथा मानव र मानव बीचको सह अस्तित्वलाई स्वीकार गर्दै आफ्नो आनी बानीमा चाहिँ सम्बन्धता ल्याउन सकेमा मानव र वन्यजन्तु बीचको द्वन्द घट्छ भन्ने हाम्रो विश्वास छ।
वन्यजन्तुको जोखिममा रहेको बालापुर क्षेत्रमा सचेतनामूलक कार्यक्रमबाट मानव वन्यजन्तु बीच द्वन्दमा समेत कमी आउन थालेको उपभोक्ता समितिका अध्यक्ष हर्कबहादुर विष्टले बताउनुभयो।
विभिन्न साझेदार संस्थाहरूको सहयोगबाट यहाँका जनताहरू मानव वन्यजन्तु द्वन्दबाट हामी अलि सुरक्षित छौँ भन्ने महसुस चाहिँ उहाँहरूलाई भएको छ।
विद्यार्थीहरूलाई वन्यजन्तुको त्रासबाट सुरक्षित रहनका लागि विद्यालयले अतिरिक्त क्रियाकलापमा वन्यजन्तुको जोखिमबाट कसरी सुरक्षित रहने भन्ने विषयमा समेत सचेतना जगाउँदै आएको राप्तीचुनारी गाउँपालिका स्थित जनशक्ति माविका प्रधान अध्यापक मोहन खत्रीको भनाइ छ।
विद्यार्थी भाइ बहिनीहरूलाई मानव वन्यजन्तु अब द्वन्द न्यूनीकरणको विषयमा चाहिँ हामी पटक पटक कार्यक्रमहरूमा छलफल गराइरहेका छौँ।
मध्यवर्ती क्षेत्रको जोखिममुक्त विद्यालयमा आबद्ध रहेका विद्यार्थीहरूले सचेतना जगाउँदै आएका छन्। यता वडा कार्यालयले पनि मानव वन्यजन्तु द्वन्द न्यूनीकरणका लागि आगामी दिनमा विद्यालय केन्द्रित गतिविधि सञ्चालन गर्ने योजना बनाउन थालेको राप्तीसुनारी गाउँपालिका वडा नम्बर 8 की वडा सदस्य सुशीला विक बताउनुहुन्छ।
हामीले यो बफरजन एरिया भित्रको स्कूलहरूमा वन्यजन्तु द्वन्दको विषयमा हामी चाहिँ जानकारी गराउने कार्यक्रमहरूद्वारा हामीले गरिरहेका छौँ।
वन्यजन्तुको संख्या वृद्धि हुनु आफैमा जैविक विविधताको सकारात्मक सन्देश हो, तर मानव बस्ती नजिक पुग्दा त्यसले चुनौती पनि दिन्छ। त्यसैले विद्यालयमै विद्यार्थी स्तरमै सचेतना फैलाउनु दीर्घकालीन समाधानको बाटो बन्न सक्छ।
वन्य जन्तुको जोखिमबाट जोगाउन विद्यालयमा सचेतना अभियान शुरू सम्बन्धी बाँके संवाददाताको रिपोर्ट पछि अब अन्तर्राष्ट्रिय समाचार। G7 राष्ट्रका नेताहरूले पश्चिम एसियामा शत्रुता कम गर्न तथा गाजामा युद्ध विराम गर्न आह्वान गरेका छन्। क्यानाडामा भएको शिखर सम्मेलनमा G7 राष्ट्रका नेताहरूले संयुक्त विज्ञप्ति प्रकाशित गरी उक्त क्षेत्रमा शान्ति र स्थायित्वका लागि प्रतिबद्धता पनि दोहोर्याएका छन्। यसैबीच पश्चिम एसियाको बिग्रदो अवस्थाका कारण अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो G7 भ्रमण छुट्याउनु भएको छ। इरान र इजरायलले रातभर गोली हानाहान जारी राखेपछि अमेरिकी राष्ट्रपति ट्रम्पले भ्रमण छुट्याउनु भएको अन्तर्राष्ट्रिय प्रसारण संस्था BBCले जनाएको छ। राष्ट्रपति ट्रम्पले खास कामले गर्दा आफू शिखर सम्मेलनबाट चाँडै फर्कनु परेको पत्रकारहरूसँग संक्षिप्त कुराकानीमा बताउनुभयो। इरानको राजधानी तेहरानका करोड़ौं बासिन्दाहरू भाग्दा सड़कहरू अवरूद्ध भएका छन् भने मानिसहरू थकित देखिएका अधिकारीहरू बताएका छन्। इरानमाथि इजरायली आक्रमणमा अमेरिका सामेल नभए पनि ट्रम्पले आफ्नो राष्ट्रिय सुरक्षा परिषद बैठक बोलाउनु भएको अमेरिकी अधिकारीहरूले बताएका छन्। इरान र इजरायल बीच आज पाँचौं दिन पनि गोली हानाहानका घटनामा तेहरानमा विस्फोट र हवाई सेनाले गोलाबारी गरिरहेको इरानी संचार माध्यमले जनाएका छन्। इरानले इजरायली आक्रमणको प्रतिक्रिया स्वरूप दुईवटा क्षेप्यास्त्र प्रहार गर्दा इजरायलको मध्य र उत्तरी क्षेत्रका केही भागहरूमा हवाई आक्रमणको चेतावनी जारी गरिएको छ। रूसले युक्रेनको राजधानी किवमा पछिल्लो 24 घण्टामा गरेको आक्रमणमा कम्तीमा 14 जनाको मृत्यु भएको छ। आक्रमणमा परि दर्जनौं मानिस घाइते भएका अधिकारीहरूले बताएका छन्। युक्रेनका आन्तरिक मन्त्री इहोर क्लाइमेन्कोले देशमा कुल 440 ड्रोन र 32 मिसाइल प्रहार गरेको जानकारी दिनुभयो। यसैबीच राति युक्रेनले प्रहार गरेको 147 ड्रोनहरूलाई रूसी वायुसेनाले रोकेर नष्ट गरेको रूसको रक्षा मन्त्रालयले प्रतिक्रियामा जनाएको छ। रोइटर्स समाचारका अनुसार 3 वर्षभन्दा बढ़ी समय अघि रूसले युक्रेनमा पूर्ण रूपमा गरेको आक्रमणको शुरूआत पछि राजधानी किवमा भएको यो रूसको सबैभन्दा ठूलो बमबारी मध्ये एक हो। अब मौसम। हाल कोशी, मधेश, बागमती, गण्डकी प्रदेशका केही भाग र लुम्बिनी प्रदेशका पूर्वी क्षेत्रका केही स्थानमा मनसुनी हावाको प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज सबै प्रदेशका केही स्थानमा थोरैदेखि मध्यम पानी पर्ने सम्भावना छ। कोशी, बागमती र गण्डकी प्रदेशका 1-2 स्थानमा धेरै पानी पर्ने सम्भावना छ। यस्तै देशका उच्च पहाड़ी तथा हिमाली भागका केही स्थानमा हिउँ पर्न सक्ने महाशाखाले जनाएको छ। अब खेलकुद। त्रिकोणात्मक 2020 अन्तर्राष्ट्रिय श्रृंखलाको दोस्रो खेलमा नेपालले आज घरेलु टोली स्कटल्याण्डको सामना गर्दैछ। स्कटल्याण्डको टिटउट रंगशालामा हुने नेपाल र स्कटल्याण्ड बीचको खेल नेपाली समयअनुसार राति 7:45 शुरू हुनेछ। नेपाल आज पहिलो जीतको खोजीमा छ। हिजोको पहिलो खेलमा नेपाल नेदरल्याण्डसँग तेस्रो सुपर ओभरमा पराजित भएको थियो। अन्तर्राष्ट्रिय क्रिकेट इतिहासमा तेस्रो सुपर ओभरमा गएको यो पहिलो पटक हो। स्कटल्याण्ड भने प्रतियोगितामा लगातार दोस्रो जीतको खोजीमा छ। स्कटल्याण्डले पहिलो खेलमा नेदरल्याण्डसलाई 39 रनले पराजित गरेको थियो। नेपालले टी 2020 अन्तर्राष्ट्रिय मान्यता पाएपछि पहिलो पटक स्कटल्याण्डको सामना गर्न लागेको हो। त्यसअघि सन् 2013 भएको आईसीसी विश्वकप क्वालिफायर अन्तर्गत भएको खेलमा नेपाल स्कटल्याण्डसँग 8 विकेटले पराजित भएको थियो। अब अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। प्रतिनिधि सभामा प्रतिपक्षी सांसदहरूले विरोध र नाराबाजी जारी राखेपछि बैठक आधा घण्टाका लागि स्थगित। पश्चिम एसियामा शत्रुता कम गर्न तथा गाजामा युद्धविराम गर्न G7 राष्ट्रका नेताहरूद्वारा आह्वान र त्रिकोणात्मक 2020 अन्तर्राष्ट्रिय श्रृंखलाको दोस्रो खेलमा आज नेपालले स्कटल्याण्डसँग सामना गर्दै। यसका साथै रेडियो नेपालबाट दिउँसो 3 बजेको समाचार सकियो। समाचारको अर्को बुलेटिन अपराह्न 4 बजे सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।